नमस्कार, स्वागत छ कोरोना संकट विशेष रेडियो कार्यक्रममा। प्रविधि संयोजनमा मित्र सरिता खत्रीसँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम कोरोना संकट विशेष सामुदायिक रेडियो गलगुडा एफएम 102.4 मेगाहर्जबाट प्रत्येक दिन बेलुका 4 बजेदेखि 5 बजेसम्म तपाईँ सुन्दै आउनु भएको छ। फ्रिक्वेन्सी मोडुलेसनमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galgudafm.com मार्फत एकैसाथ सुन्दै आउनु भएको छ। मोबाइल एप गलगुडा एफएम, हाम्रो पात्रो र सिआइएन लगायतका थुप्रै मोबाइल एप मार्फत एकैसाथ प्रसारण भइरहेको कार्यक्रम कोरोना संकट विशेष आजदेखि तपाईँ फेसबुकमा पनि फेसबुक लाइभ मार्फत प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम कोरोना भाइरसले पछिल्लो समय देशलाई विश्वभरि महामारीको रूपमा फैलिरहँदाखेरि नेपालभित्रका पनि विभिन्न स्थानीय तहहरूलाई रोकथामका लागि स्थानीय तहहरूले गरिरहेका अभ्यास, आम मानिसहरूले लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि गरिरहेका अभ्यास र अवज्ञाका बारेमा विशेष गरी कुराकानी गरिरहेका छौँ। र कोरोना भाइरस COVID-19 को बढ्दो संक्रमण जोखिम न्यूनीकरण गर्नका लागि तपाईँ हामीले के गर्न सक्छौँ भन्ने विषयमा तपाईँ हाम्रो ध्यान केन्द्रित गर्ने गरी कार्यक्रम कोरोना संकट विशेष सञ्चालन गरिरहेका छौँ। आज पनि हामीले गलकुट नगरपालिका र ताराखोला गाउँपालिका क्षेत्रभित्र कोरोना भाइरस COVID-19 को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि कस्ता खालका अभियानहरू अभ्यासहरू गरिएको छ भन्ने बारेमा विशेष कुराकानी गर्नेछौँ। आज पनि हामीसँग विशेष गरी गलकुट नगरपालिकाले पछिल्लो समय स्वास्थ्य कर्मीको सुरक्षाका लागि के कस्तो संवेदनशील अवस्थामा पनि स्वास्थ्य कर्मीको सुरक्षाका लागि के कस्ता सामग्रीहरूको व्यवस्थापन गरेको छ, स्वास्थ्य संस्थाको व्यवस्थापन कसरी गरिरहेको छ र आम मानिसलाई सहज रूपमा स्वास्थ्य सेवा कसरी प्रदान गरिरहेको छ भन्ने बारेमा हामी कुराकानी गर्नेछौँ। त्यसै गरी गलकुट क्षेत्रबाट गलकुटमा क्रियाशील राजनीतिक दलहरूले कस्तो खालको अभियान सञ्चालन गरिरहेका छन्, कोरोना भाइरस COVID-19 को संक्रमण न्यूनीकरण र रोकथामका लागि कस्तो खालको अभियानमा जुटिरहेका छन्, यो विषयमा हामी कुराकानी गर्नेछौँ। त्यसै गरी आज हामीले गलकुट नगरपालिका क्षेत्र सँगसँगै सिङ्गो बागलुङ जिल्लालाई लकडाउन गरिएको अवस्थामा नेपाल सरकारले नेपाललाई लकडाउन गरेको छ, एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्नका लागि आम मानिसलाई रोक लगाइएको छ, त्यस सँगसँगै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान पनि रोक लगाइएको छ भने एक वार्डदेखि अर्को वार्डमा जान पनि रोक लगाइएको यो अवस्थामा गलकुट नगरपालिकाले कसरी तयारी गरिरहेका छ, सांसदहरूले के गरिरहेका छन्, यो विषयमा पनि हामी तपाईँसँग कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला हामी गलकुट नगरपालिकाले स्वास्थ्य कर्मीलाई कस्तो खालको सहजीकरण गरिरहेको छ भन्ने बारेमा हामी कुराकानी गर्ने तयारी गरिरहेका छौँ। यति बेला हामीसँग गलकुट नगरपालिकाका स्वास्थ्य संयोजक शाखा प्रमुख मिनराज गैरी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गैरी सर, तपाईँलाई कार्यक्रम कोरोना संकट विशेषमा हार्दिक स्वागत छ।
हजुर, धन्यवाद।
विशेष गरेर अहिले गलकुट नगरपालिकाले पनि सरकारले घोषणा गरेको कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि COVID-19 को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि अभियान सञ्चालन गरेको छ, लकडाउनको कार्यक्रम सञ्चालन गरेको छ, यो अवस्थामा गलकुट नगर क्षेत्रभित्रका स्वास्थ्य कर्मीहरू सुरक्षित छन्?
अब सुरक्षाको लागि हामीले हर पल प्रयास गरेका छौँ। जस्तै सुरक्षा कर्मीको लागि नभइनाउने अत्यावश्यक सामानहरू, मास्क, ग्लोभ्सहरू पर्याप्त मात्रामा पठाएका छौँ। साथसाथमा चाहिँ हामी चाहिँ अब अत्यावश्यक अवस्थामा प्रयोग गर्नको लागि भनेर सबै स्वास्थ्य संस्थाहरूमा टिपी पनि पठाइसकेका छौँ।
गलकुट क्षेत्रका कुन कुन स्वास्थ्य संस्थामा अथवा सरकारी स्वास्थ्य संस्थामा कार्यरत डाक्टरहरूलाई आवश्यक मात्रामा पिपी उपलब्ध गराइएको अथवा एक एक सेट मात्र उपलब्ध गराइएको छ, त्यो नमुनाकै रूपमा?
एक एक सेट होइन, अब जस्तै हामी हजुरमा कति 5 सेट पठाइएको छ, हटियामा 5 सेट छ, अनि अरू संस्थामा 2-2 सेटको तहले पिपी पठाइएको छ।
यो कोरोना भाइरसको रोकथाम, विशेष गरी यो संक्रमण रोकथाम र न्यूनीकरणको लागि स्थानीय सरकारले विशेष गरी औषधि लगायत स्वास्थ्य कर्मीहरूको मनोबल उच्च राख्न पनि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था छ, किनकि उहाँहरूले उपचार गरिरहँदा पनि आफ्नो स्वास्थ्यको अवस्था के हो भन्ने विषयमा उहाँहरू आफै अन्यल भएको अवस्था देखिन्छ। गलकुट नगरपालिका क्षेत्रभित्र सबै स्वास्थ्य संस्थाले होइन, कतिपय स्वास्थ्य संस्थाले सहज रूपमा भाइरल ज्वरोको पनि नाप जाँच गर्दैनन् भन्ने गुनासोहरू आउँछ, त्यस्तो अवस्था हो?
अहिले अलिकति अप्ठ्यारो अवस्था हो। अब यो भाइरल ज्वरो हो अथवा यो कोरोना भाइरसको अथवा अन्य ज्वरो भनेर छुट्याउन चाहिँ गाह्रो छ। यहाँ अब अहिलेसम्मको डाटा अनुसार हाम्रो गलकुट नगरपालिकाभित्र नेपाल बाहेक विभिन्न देशहरू, भारत लगायत, जापान, सँगसँगै विभिन्न देशहरूबाट 138 जना चाहिँ मान्छेहरू आउनु भएको छ चैत महिनाभन्दा यता. अब उहाँहरूलाई चाहिँ सबैजनाको यो स्वाब कलेक्सन गरेर अब ल्याबमा पठाएर अब यो कोरोना छ छैन भनेर हामीले कन्फर्म गर्न सकेका छैनौँ. त्यसको लागि हामीले चाहिँ परदेशमा निरन्तर समन्वय गरिराखेका छौँ र परदेशले पनि अलिकति अब आफ्नो क्षमता बिल्ड भइसकेपछि यहाँ भएका यहाँ चाहिँ जुन विदेशबाट आउनुभएका चाहिँ दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ जुन आजसम्मको रेकर्डमा 138 जना हुनुहुन्छ यो चैत महिनाभित्र आउनुभएकाहरूको उहाँहरूलाई स्वाब कलेक्सन गरेर अनि ल्याब परीक्षण गरिसकेपछि मात्रै हामी चाहिँ अब यो विषयमा ढुक्काउन सक्ने अवस्था हो. अहिले अब सबै शङ्काको अब कारणले गर्दा मान्छे डराइरहेको अवस्था हो. त्यस्तो डराइहाल्नु पर्ने अवस्था पनि होइन र फेरि चाहिँ लापरवाही गर्नुपर्ने अवस्था पनि भएन. यो अहिले सचेत रहनुपर्ने अवस्था छ हाम्रोमा.
स्वास्थ्य कर्मीहरूले यो गम्भीर र विषम अवस्थामा आम मानिसलाई स्वास्थ्य उपचारसँग जोडेर हेर्दै गर्दाखेरि सामान्यतया डिजिटल थर्मोमिटरका कुराहरू सामान्य ज्वरो नाप्नका लागि पनि सहज अवस्था नरहँदै गर्दाखेरि गलकुट नगरपालिका अझ स्थानीय तहलाई त शिक्षा र स्वास्थ्यमा स्वायत्त अधिकार पनि दिएको छ. त्यो अधिकार क्षेत्रभित्रबाट पनि आम मानिसको सामान्य उपचारको व्यवस्था त गर्नुपर्ने अवस्था हो नि सर, होइन?
हामीले गरिरहेका छौँ सर. औषधिहरू मिनिमम औषधिहरू स्वास्थ्य संस्थामा पर्याप्त छ सर. अहिले औषधिको अभाव छैन र आजै मात्रै हामी चाहिँ काठमाडौँबाट यो इन्फ्रारेड थर्मोमिटर मगाउँदैछौँ. भोलिदेखि जहाँसम्म लाग्छ अब त्यो थर्मोमिटर सबै स्वास्थ्य संस्थामा पुर्याउन सकियो भने अब त्यो इन्फ्रारेड थर्मोमिटरको प्रयोग गरेर बिरामीलाई नछोइकन पनि ज्वरो नाप्न सक्ने अवस्था सिर्जना हामी गर्दैछौँ. र अहिले स्वास्थ्य संस्था हाम्रा सबै स्वास्थ्य संस्था 10 स्वास्थ्य संस्था सरकारी स्वास्थ्य संस्था खुल्ला छन्. सबै स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीले चाहिँ सेवा दिइरहनु भएको छ. स्वास्थ्य कर्मी साथीहरू पनि यस्तो जटिल परिस्थितिमा पनि खटिएरै काम गरिरहनु भएको छ. हामीले कुनै पनि बिरामीलाई अप्ठ्यारो छ भनेर सेवा नदिइकन फर्काएको अवस्था छैन सर. हामीले सेवा चाहिँ दिएका छौँ. अलिकति सतर्कता अपनाउनु पर्ने भएको कारणले गर्दा अलिकति असहजता अप्ठ्यारो भए तापनि सेवा चाहिँ हामीले अवरुद्ध गरेका छैनौँ.
यो पछिल्लो जानकारी र पछिल्लो अपडेट अनुसार सामान्य दाँतका बिरामीहरू दाँत रोगसँग सम्बन्धित व्यक्तिहरू अस्पतालमा पुग्दा उनीहरूलाई सामान्य पनि ट्रिटमेन्ट हुँदैन, बाहिरबाट एन्टिबायोटिक अथवा कुनै एउटा औषधि दिएर घरमा पठाइन्छ भन्ने जानकारी आएको छ नि, त्यस्तो अवस्था हो स्वास्थ्य संस्थामा पनि?
अब उनीहरूलाई औषधि गरिएको छ सर. अब अहिले चाहिँ कस्तो भने यो जटिल अवस्थामा पिपी नभएको कारणले गर्दा स्वास्थ्य कर्मीले बिरामीसँग प्रत्यक्ष हेलमेल भएर औषधि गर्न नसकेको अवस्था हो सर. त्यो यथार्थ स्वीकार्नुपर्ने अवस्था छ. तर बिरामीलाई चाहिँ उपचारबाट वञ्चित गराइएको छैन. उहाँहरूलाई चाहिँ परामर्श दिने औषधि दिने स्थितिको आधारमा चाहिँ उपचार गर्ने काम भइरहेको छ.
यो विषम अवस्थामा स्वास्थ्य कर्मी अझ बढी संवेदनशील र अझ बढी जिम्मेवार बन्न आवश्यक छ यो अवस्थामा. र उहाँहरूको पनि कतिपय स्वास्थ्य संस्थाहरूको मात्रै कुराकानी गरिरहेको छौँ, समग्र ज जसले व्यवस्थापनका हिसाबले उच्च सेवा प्रदान गरिरहनु भएको छ उहाँहरूप्रति मेरो पनि र संस्थागत हिसाबले पनि सम्मान व्यक्त गर्न चाहन्छौँ सामुदायिक रेडियो गलकुट तर्फबाट. यद्यपि यो विषम अवस्थामा सामान्य मौसमी रुगाखोकीका बिरामीहरूलाई चेक जाँचै नगरिकन अस्पताल बाहिरै औषधि फालेर गरिएको सेवालाई त प्रभावकारी मान्न सकिएन नि सर.
अब यो विषमताको परिस्थिति चाहिँ सबैले बुझेकै अवस्था हो. अहिले चाहिँ स्वास्थ्य कर्मीले बिरामीलाई प्रत्यक्ष रूपमा चाहिँ थामेर अब फिजिकल इक्जामिनेसन गरेर औषधि गर्न नसकेको अवस्था चाहिँ अब त्यो सर्वविदित छ. यहाँहरूले नै जान्नुभएको अवस्था हो. तैपनि स्वास्थ्य कर्मीहरूले उहाँहरूलाई चाहिँ हिस्ट्री लिएर उहाँहरूको चाहिँ अब लक्षण चिन्हको आधारमा औषधि चाहिँ दिइराख्नु भएको छ. कतिपय अवस्थामा यो विधिबाट पनि सेवा पुऱ्याइराख्दाखेरि स्वास्थ्य कर्मीलाई पनि सुरक्षित रहने अनि बिरामीले पनि सेवा पाउने अवस्थाको सिर्जना भएको अवस्था छ अहिलेसम्म.
चैत महिनाभरको तपाईँले तथ्याङ्क पनि दिनुभएको छ, 138 जना गलकुट नगरपालिकामा प्रवेश गर्नुभएको छ विदेशबाट भन्ने तथ्याङ्क तपाईँले अहिले पछिल्लो जानकारी अनुसार दिनुभएको थियो. त्यसभन्दा अगाडि नगरपालिकाको स्वास्थ्य शाखामा 128 जनाको तथ्याङ्क थियो. यद्यपि ती 128 जनाको तथ्याङ्क कसरी सङ्कलन गरिएको हो अथवा त्यो अलि भरपर्दो थियो थिएन भन्ने बारेमा तपाईँ केही भेरिफाई गर्न चाहनुहुन्छ?
म सक्छु सर. यो तथ्याङ्क एकदम भरपर्दो छ सर. हामी ती मान्छेहरूको नाम, ठेगाना, फोन नम्बर, उहाँहरू कहिलेबाट आउनुभयो, कुन देशबाट आउनुभयो, होइन, सबै कुरा हामीसँग त्यो डाटा छ. डाटा कलेक्सन गर्ने बेलामा चाहिँ विशेष गरेर हाम्रा चाहिँ स्थानीय स्वयंसेविकाहरू र स्थानीय स्वास्थ्य कर्मीहरूले नै डाटा लिनुभएको हो. डाटा एकदम आधिकारिक छ किन भन्दा उहाँहरूको नाम, ठेगाना, फोन नम्बर सहित छ. सबै हामी 138 जना बिरामीको फोन नम्बर समेत राखेका छौँ. बिरामी नभनौँ, जस विदेशबाट आएका दाजुभाइ दिदीबहिनीहरूको फोन नम्बर राखेका छौँ. डाटा आधिकारिक छ.
विशेष गरेर स्वास्थ्य स्वयंसेविका मार्फत सङ्कलन गरेको तथ्याङ्कमाथि पनि केही प्रश्नहरू उठेका छन्, त्यसबारे म तपाईँलाई अवगत गराउन चाहन्छु. स्वास्थ्य स्वयंसेविका जब विदेशबाट आएको व्यक्तिको घरमा पुगेर उहाँहरूको तथ्याङ्क लिँदै गर्दा उहाँहरूले क्वारेन्टाइनमा अथवा आइसोलेसनमा राख्छन् भनेर वास्तविक तथ्याङ्क नदिएको र अन्य घरबाट तथ्याङ्क सङ्कलन गर्नु परेको भनेर स्वास्थ्य स्वयंसेविकाले हामी मार्फत भन्नुभएको छ। त्यस्तो विषम अवस्था पनि गलकुट नगर क्षेत्रभित्र सिर्जना भइरहँदाखेरि जनप्रतिनिधिसँग सहकार्य अथवा त्यहाँको स्वास्थ्य स्वयंसेविकालाई सहजीकरणको हिसाबले स्वास्थ्य शाखाले कसरी काम गरिरहेको छ?
हामी चाहिँ यो डाटा लिने अनि त्यहाँ डाटा लिएर आइसकेका मान्छेहरूलाई होम क्वारेन्टाइनको लागि काउन्सिलिङ गर्ने, उहाँहरूलाई फलोअप गर्नको लागि स्वयंसेविका दिदीहरू मात्रै एक्लै हुनुहुन्न, उहाँहरूको साथमा जनप्रतिनिधिहरूले पनि निरन्तर सहयोग गरिराख्नु भएको छ, उहाँहरूको भूमिका पनि अतुलनीय छ, साथमा स्वास्थ्य कर्मी साथीहरू पनि अतुलनीय निरन्तर रूपमा चाहिँ लागिरहनु भएको छ। यसमा सबैको सामूहिक प्रयास छ, त्यो सँगसँगै अब अरू सामाजिक व्यक्तित्वहरू पनि यसमा लागिरहनु भएको छ, सबैको साझा प्रयास छ यसमा।
यो क्वारेन्टाइनको व्यवस्थापन अथवा होम क्वारेन्टाइनमा राख्ने कुरा र काउन्सिलिङ गर्ने कुरा अलिक फरक र अलिक पृथक पनि देखियो।
हजुर,
जिल्ला सदरमुकाममा दुईजना संक्रमित भएको पुष्टि नै भइसकेको अवस्थामा पनि आम मानिसहरू खुल्याम रूपमा गाउँघरमा हिँडिरहेको अवस्था छ। बजारलाई नियन्त्रण गर्दा गाउँघर खुला भयो भन्ने गुनासो पनि आउँछ। होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरू तपाईँ हामी अनुगमन गर्न जाँदा घरमा बस्ने अथवा हामी त्यहाँ नभएको जानकारी पाएपछि खुल्याम हिँड्ने गरेको तथ्याङ्क, यो तितो सत्यलाई तपाईँ मान्नुहुन्छ?
हो सर, यो तितो सत्य हो, तैपनि हामी निरन्तर रूपमा प्रयासरत छौँ, हामी जनप्रतिनिधिको सहयोग लिएका छौँ, स्वयंसेविका, स्वास्थ्य कर्मी, शिक्षक, बुद्धिजीवीहरू, अरू समाजका चाहिँ अग्रजहरू सबै मान्छेको सहयोगमा चाहिँ उहाँहरूलाई चाहिँ निरन्तर होम क्वारेन्टाइनमा बसिदिनुहोस्, तपाईँको आफ्नो स्वास्थ्यको लागि हो, परिवारको स्वास्थ्यको लागि हो, समाजको लागि हो, अब भनेर हामीले उहाँलाई निरन्तर चाहिँ उहाँलाई काउन्सिलिङ गरिराखेका छौँ, कतिपय हामी फोनबाट पनि सोधिरहेका छौँ, अनि हामीहरूले उहाँहरूको अबको स्वास्थ्य अवस्था के छ अहिले, उहाँको हिस्ट्री सँगसँगै लक्षण चिन्ह मिल्यो कि मिलेन, कुनै रोग आएको कि ज्वरो आउने, अनि सास फेर्न गाह्रो हुने केही भएको छ कि छैन, त्यो निरन्तर उहाँसँग फलोअप गरिरहेको छौँ। अहिलेसम्म गलगढमा त्यस्तो केही देखिएको छैन, र यदि देखियो भने के गर्ने भन्ने विषयमा हामीले चाहिँ फेरि यता प्रदेशसँग स्वास्थ्य कार्यालय बाग्लौँ र प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय गरिरहेको छौँ, र प्रदेशले चाहिँ हामीलाई अहिलेसम्मको जानकारी अनुसार त्यस्तो हिस्ट्री मिलेको छ विदेशबाट आएकाहरू, र ज्वरो रुगा खोकी सास फेर्न गाह्रो हुने अप्ठ्यारो छ भने तुरुन्तै हामीलाई समन्वय गर्नुहोस्, हामी स्वाब लिन आउँछौँ, स्वाब चाहिँ टेस्ट गर्छौँ भनेर उहाँहरूले हामीलाई चाहिँ अब एउटा आश्वासन दिइराख्नु भएको छ, यसरी हामी काम गरिरहेछौँ सर। अहिले
यो अवस्थामा गलकुट नगर क्षेत्रको स्वास्थ्य अवस्थालाई अझ मजबुत अथवा अझ भनौँ यो कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्थानीय सरकारले पहल गरिरहेको सन्दर्भमा 138 जनाको स्वास्थ्य अवस्था त अब तपाईँले दिएको जानकारी अनुसार अहिलेसम्म कुनै त्यस्तो लक्षण मिलेको छैन भन्ने जानकारी छ। यद्यपि उनीहरूको परिवारका सदस्यहरूको अवस्था, तिनीहरूले गरिरहेको गतिविधिको हिसाबले निगरानी मात्र गरिएको छ अथवा उनीहरूलाई अब थप यो होम क्वारेन्टाइन नमान्ने व्यक्तिहरूलाई स्वास्थ्य शाखाको थप विशेष पहलमा स्थानीय सरकारले थप कानुनी कारवाहीको लागि पनि अगाडि बढ्छ?
अब यो होम क्वारेन्टाइन नमान्नेहरूको लागि नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा ल्याएर राख्ने भनेर पनि हामी सरसल्लाह गरिरहेका छौँ, त्यो निर्णय पनि भएको छ, तर अहिलेसम्म चाहिँ 3 हाम्रो क्वारेन्टाइनमा हुनुहुन्छ, यो गलकुट नगरपालिका 8 काँडेवासका 3 त्यहाँका मान्छेहरू जो इन्डियाबाट हिँडेर आउनुभयो 4-5 लागेर, उहाँहरूलाई चाहिँ यो काँडेवास स्थित शिव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राख्छ।
जनजागृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा 3 हुनुहुन्छ जो 4 इन्डियाबाट हिँडेर आउनु भएको थियो।
हजुर हजुर, अब अरू जो अब आउनुहुन्छ उहाँहरूलाई क्वारेन्टाइनमा राख्ने हामी तयारी गरिरहेको छौँ, सँगसँगै जो होम क्वारेन्टाइनमा मान्नुहुन्न उहाँहरूलाई पनि त्यहाँ अब नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्छौँ भनेपछि अब हामीसँग त उहाँहरू क्वारेन्टाइनमा बसेकै भन्नुहुन्छ, बस्नु भएको देखिन्छ, अब भित्री रूपमा लापरवाही गर्नुभएको हुनसक्ला, त्यो उहाँहरूलाई काउन्सिलिङ हामीले राम्रोसँग गरिएको छ, तपाईँको परिवारको स्वास्थ्यको कुरा छ, समाजको स्वास्थ्यको कुरा छ, तपाईँहरू चाहिँ अब यो बेला सचेत भइदिनुहोस्, सबैलाई सहयोग गरिदिनुहोस् भनेर उहाँहरूलाई सम्झाउने, बुझाउने, अनुरोध गर्ने काम गरिरहेको छौँ हामीले।
आम मानिस अहिले पनि खुल्याम रूपमा बाहिर हिँड्छ, सरकारले घोषणा गरेको लकडाउनको आज 14 बित्निसकेको अवस्था छ, हामी तयारीमै बित्ने हो सर? त्यो क्वारेन्टाइनमा राख्ने भनेको हामी तयारी मात्रै गरिरहने हो अथवा कार्यान्वयनका लागि अब दरिलो रूपमा प्रस्तुत हुनुपर्ने समय पनि आइसकेको हो कि अथवा केही समय कुर्नुपर्ने अवस्था छ?
समय त धेरै ढिला भइसकेको छ, यसरी हेर्दाखेरि अब बाग्लुङमा संक्रमित भेटिएका छन्, त्यहाँबाट कतिजनालाई ट्रान्समिसन भइसक्यो, त्यो अब परीक्षण गर्न सकेको छैन सरकारले, क्वारेन्टाइन त धेरै ढिला भइसकेको छ, अब हामीले चाहिँ होम क्वारेन्टाइनलाई प्रभावकारी बनाउन नसकेनौँ भने यहाँबाट चाहिँ अब डरलाग्दो अवस्था आउन सक्ने पनि देखिन्छ, तर हामीलाई अहिलेसम्मको विश्वास होम क्वारेन्टाइनमा बस्नु भएको होला, पहिलो विश्वास त अब कोही पनि संक्रमित भएर नआइदिएको भए धेरै राम्रो, कोही कोही संक्रमित भएर आएको भए पनि उहाँहरूले बाटोहरूलाई ट्रान्समिसन नगर्नु भएको होला भन्ने एउटा विश्वासमा हामी कहाँ बसिरहेछौँ अहिले।
यो तयारी भन्दा पनि सरकारले घोषणा गर्यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिने चरणकै हिसाबले दोस्रो चरणमा नेपाल प्रवेश गरिसक्यो भनेर पनि हिजो मात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्रीज्यूले बोलिसक्नु भएको अवस्थामा अब हामी त सिमानाका हिसाबले निकै नजिक जिल्ला सदरमुकाममा दुईजना पुष्टि भइसकेको अवस्थामा अब थप गलकुट नगरपालिकाको स्वास्थ्य शाखाले कस्तो खालको तयारी गर्छ र यो कोरोना संक्रमण रोकथामका लागि आगामी दिनलाई अझ बढी प्रभावकारी र लकडाउनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने गरी के कस्ता योजनाहरू अगाडि सारेको छ?
आज बिहान स्वास्थ्य कार्यालय बागलुङमा भएसँग भएको सलसल्लाह अनुसार अब छिट्टै नै चाहिँ हामीले त्यो प्रदेशसँग स्वास्थ्य कार्यालय बागलुङसँग समन्वय गरेर 138 सबैजनाको स्वाब कलेक्सन गरेर परीक्षण गर्ने व्यवस्था मिलाउँदैछौँ। त्यसपछि चाहिँ उहाँहरूको नतिजा कस्तो आउँछ त्यो अनुसार अब अगाडि चाहिँ बढ्नुपर्ने हुन्छ। सँगसँगै अहिले यतिखेरको सन्दर्भमा हामी सबै आम समुदायहरूलाई के अपिल गरिरहेछौँ भने विदेशबाट आएका सँग पनि जोगिनुहोस् र अरूसँग अब दोस्रो चरणको ट्रान्समिसन हुने सम्भावना पनि रहेकोले एक अर्कासँग सामाजिक दूरी कायम गरौँ, घुलमिल नहौँ, घरभित्रै बसौँ अथवा चाहिँ बाहिर हिँड्नु खेतबारीमै काम गर्नु पर्दा पनि अलिकति दूरी कायम गरेर चाहिँ काम गरौँ। अब अहिलेको सन्दर्भमा जुनसुकै मान्छेसँग पनि अब चाहिँ सङ्क्रमणको सम्भावना रहने हुनाले चाहिँ घुलमिल नहुनुहोस् न भनेर हामीले अपिल गरिरहेछौँ। अहिले सरकारले पनि यही गरिरहेछ, हामीले पनि यही गरिरहेछौँ। अब छुट्टै हामीले त्यसरी टेस्ट गर्न सक्ने हाम्रो क्षमता त छैन, यसको टेस्टको लागि हामी चाहिँ प्रदेशसँग स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेछौँ।
हुन्छ, अन्तिममा समग्र रेडियो सुन्ने श्रोतालाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ गलकुट नगरपालिकाको स्वास्थ्य शाखाको तर्फबाट?
अब अहिलेको यो विषम परिस्थितिमा अब सबै आम समुदायहरूको साझा दायित्व हो यो महामारीलाई पार लगाउनु, सबैको आम दायित्व हो, सबैको साझा जिम्मेवारी हो। सबैले आफ्नो ठाउँबाट चाहिँ यो होम क्वारेन्टाइनलाई पालन गरौँ, सबै मान्छेसँग घुलमिल नहौँ, सबैको आफ्नो व्यक्तिगत स्वास्थ्यको सँगसँगै समाजको परिवारको सबैको स्वास्थ्यमा चाहिँ सबैजना चाहिँ जिम्मेवार बनाऊ भन्न चाहन्छु।
हुन्छ, हामी कुराकानीको अन्तिम चरणमा आइपुग्दा पुनः एउटा जिज्ञासा तपाईँसँगका लागि सामाजिक सञ्जाल मार्फत आएको छ, म त्यसबारे पनि तपाईँको ध्यान केन्द्रित गर्न चाहन्छु। नगरपालिकाले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि हेलो डक्टर कार्यक्रम सञ्चालन गर्यो, सञ्चालनका लागि मोबाइल नम्बर विभिन्न डक्टरहरूलाई उपलब्ध गरायो, उपलब्ध गराएपछि थप त्यसको प्रभावकारिता त्यसको कार्यान्वयनका हिसाबले अनुगमन अथवा रेखदेख त्यसलाई प्रभावकारी बनाउनका लागि कुनै त्यस्तो पहल गरिएन, त्यस कारणले पनि त्यो प्रभावकारी भएन भन्ने जिज्ञासा छ यति बेला।
यो विषयमा चाहिँ अब तिनवटा आरोग्य अस्पताललाई अनि इमर्जेन्सी पोलिक्लिनिकलाई र चाहिँ गलकुट टिएससीलाई तिनवटा नम्बर दिइएको छ। त्यो औपचारिक रूपमा तिनवटा नम्बर दिए भने सबैले अधिकांश स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरूको मोबाइल नम्बर चाहिँ स्थानीय चाहिँ जनताहरूमा सार्वजनिक भए जस्तै अवस्था हामी मिडियाबाट सार्वजनिक नगरे तापनि अब बिरामीहरूले चाहिँ हामी लगायत सम्पूर्ण स्वास्थ्य कर्मी साथीहरूलाई र त्यो तिनवटा नम्बर दिएको डाक्टर साहबहरूको नम्बरमा पनि बिरामीहरूले फोन गर्नुहुन्छ समय समयमा, उहाँहरूले चाहिँ अब स्वास्थ्यको बारेमा जानकारी दिनुहुन्छ। यसरी चाहिँ हामीले सेवा त दिइरहेको छौँ, त्यही धेरैजना फोन सम्पर्कमा नआउनु भएको होला।
अहिलेसम्मको तथ्याङ्कको हिसाबले इमर्जेन्सी पोलिक्लिनिकमा दैनिक 4-5 मात्र टेलिफोन आउने गरेको छ, मोबाइलमा सम्पर्क हुने गरेको छ। त्यसै गरी गलकुट प्राथमिक स्वास्थ्य केन्द्रमा 3-4 हुने गरेको छ। आरोग्य अस्पतालमा 1-2 बाहेक आउँदै नआएको पनि तथ्याङ्क हामीसँग आइपुगेको छ। त्यस कारणले पनि थप प्रभावकारी बनाउनु पर्ने अवस्था देखियो भन्ने हाम्रो सुझाव र थप प्रभावकारी बनाउनको लागि अब स्वास्थ्य शाखाले के गर्छ भन्ने जिज्ञासा।
हामीले एउटा कुरा यो नम्बर अझै सार्वजनिकरण गर्छौँ, सँगसँगै यी तिनवटा नम्बर बाहेक गलकुट नगरपालिकामा कार्यरत करिब 50 स्वास्थ्य कर्मीको फोन नम्बर लगभग धेरै जसो जनतालाई थाहा भएको अवस्था हो। ती तिनवटा नम्बर बाहेक अरू नम्बरमा पनि फोन आइराखेको हुन्छ, मेरै नम्बरमा पनि धेरैपल्ट फोन आइराखेको हुन्छ र सबै जुनसुकै स्वास्थ्य कर्मीको नम्बरमा पनि उहाँहरूलाई आवश्यक परेको अवस्थामा सल्लाह लिन सक्नुहुन्छ, डाक्टरी सेवाको लागि उहाँहरूसँग सल्लाह लिन सक्नुहुन्छ भन्न चाहन्छु।
हुन्छ, समय र संवादका लागि तपाईँलाई धेरै धन्यवाद। यति बेला हामीले कार्यक्रम कोरोना संकट विशेषमा रहेर गलकुट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मिराज गैरेसँग कुराकानी गरेका थियौँ। गलकुट नगरपालिकाले गरिरहेको तयारी, अहिले पनि पिपी सेट अथवा आवश्यक सेनिटाइजर लगायतका अत्यावश्यक सामग्रीहरू, स्वास्थ्यसँग सम्बन्धित चिकित्सकहरूका लागि आवश्यक सामग्रीहरूको अभावमा उपचारलाई व्यवस्थापन गर्न सकिएन भन्ने जुन खालको जवाफहरू जिज्ञासाहरू हामी बिचमा आइरहेको छ, त्यसलाई थप प्रभावकारी र गुणस्तरीय बनाउनका लागि स्थानीय सरकारले ध्यान केन्द्रित गर्न आवश्यक छ। त्यसमा पनि स्वास्थ्य शाखा जिम्मेवार बन्नै पर्छ। यसतर्फ तपाईँ हामी पनि केन्द्रित बन्दै सामान्य बिरामी हुँदा अस्पताल नजाउँ, यो विषम अवस्था हो। यद्यपि तपाईँलाई गम्भीर खालको समस्या छ भने अस्पतालले सही तरिकाले उपचार गर्न सकेको अवस्था छैन भने हामी पनि तपाईँ सँगसँगै अस्पताल जान तयार छौँ। यो जानकारी म तपाईँका लागि राख्न चाहन्छु। गलकुट नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूले अत्यावश्यक सेवा ओपिडी बाहेकका इमर्जेन्सी सेवाहरू सहज रूपमा प्रदान गरिरहेको हामीलाई जानकारी गराउनु भएको छ। यसबारे तपाईँ सचेत बन्नै पर्छ र तपाईँको विषम अवस्थालाई हामीले मध्यनजर मध्यनजर गरेर यस विषयमा हामी ध्यान केन्द्रित गरिरहेका छौँ। नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, यसबाट बस्न तपाईँ हामी सबैभन्दा पहिला स्वास्थ्य संस्थामा रहेका चिकित्सक अथवा कुनै कर्मचारीसँग भन्दा तपाईँ आफै स्वयं जिम्मेवार भन्दै सचेत बन्नु भयो भने सबैभन्दा ठुलो औषधि त्यो नै बन्न सक्छ। तसर्थ तपाईँ घरमै बस्नुहोस्, सचेत बन्नुहोस् र सावधानी अपनाउनुहोस्, यो पनि म आग्रह गर्न चाहन्छु कार्यक्रमको बसाइबाट। हामीले यसबीचमा गलकुट नगरपालिका क्षेत्रभित्रका सबै राजनीतिक दलहरूसँग कुराकानी गर्ने तयारी गरिरहेका हौँ, यद्यपि उहाँहरूको टेलिफोन सम्पर्क स्थापित हुँदै गर्दा पनि उठाउनु भएको छैन। त्यसतर्फ पनि तपाईँको ध्यान सजग र सचेत बनाउन चाहन्छौँ। हामीले पछिल्लो 3 दिनदेखि नियमित रूपमा सम्पर्क गर्ने तयारी गरिरहेका छौँ, सम्पर्क स्थापित हुन्छ तर उहाँहरूको फोन उठेको छैन, यद्यपि उहाँहरूसँग पनि हामी कुराकानी गर्नेछौँ। राजनीतिक दलले आम मानिसको विषम अवस्थालाई सहजीकरण गर्न कस्तो खालको तयारी गरिरहेका छन् भन्ने बारेमा तपाईँको जिज्ञासालाई हामीले मेटाउने तयारी गरिरहेका छौँ र गलकुट नगर क्षेत्रमा क्रियाशील 3 राजनीतिक दलका प्रमुख व्यक्तित्वहरूसँग पनि हामीले कुराकानी गर्ने तयारी गरिरहेका छौँ। यस सँगसँगै गलकुट नगर क्षेत्रभित्र प्रवेश गर्ने सीमा नाकाहरूमा अहिले स्वयंसेवक परिचालन गरिएको छ, कतिपय अवस्थामा सेना परिचालनको पनि तयारी गरिरहेको छ। नेपाल प्रहरीले दिनरात खटेर आम मानिसलाई सचेत बनाउँदै, सजग बनाउँदै, सावधानी अपनाउनका लागि विशेष आग्रह पनि गरिरहेको छ। काम गरिरहेको सन्दर्भमा नेपाल प्रहरीले अहिले गलकुटका विभिन्न स्थानबाट आम मानिसहरू हिँडिरहेको जानकारी पाएपछि कहाँ के का लागि र किन यी 3 प्रश्नको जवाफ लिखित रूपमा तयार गरिरहेको पनि हामीले जानकारी पाएका छौँ। यति बेला हामीसँग कुराकानी गर्नका लागि राष्ट्रिय जनमोर्चाका गलकुट नगर अध्यक्ष टङ्क केसी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। टङ्क सर, तपाईँलाई कार्यक्रम कोरोना सङ्कट विशेषमा हार्दिक स्वागत छ।
हजुर,
तपाईँले यो विशेष कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु तपाईँलाई।
हजुर, धन्यवाद छ।
विशेष गरेर अहिले नेपाल सँगै विश्वभर रूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस COVID-19 संक्रमण बढ्दो क्रममा छ र यसको संक्रमण रोकथामका लागि स्थानीय सरकार, केन्द्र सरकार, प्रदेश सरकारले विभिन्न योजनाहरू बनाइरहेका छन्। आम रूपमा आम मानिसलाई गलकुट नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दलको हिसाबले तपाईँहरूले कस्तो खालको कार्यक्रमहरू, अभियानहरू, सचेतनाहरू फैलाइरहनु भएको छ यो अवस्थामा?
धन्यवाद छ घनश्यामजी, तपाईँले यो समसामयिक चाहिँ एउटा चाहिँ गर्नुभयो। मैले योभन्दा अगाडि अस्ति फेसबुकमा एउटा मेरो सानो स्टेटमेन्ट पनि राखेको थिएँ यसै सन्दर्भमा लिएर, होइन। अब मुख्य रूप त अब तपाईँको चाहिँ आज विज्ञानले यति ठुलो मान्छेको चेतनाले यति ठुलो चाहिँ मानिसको जीवनलाई सहज बनायो, मुटु फेर्यो, आँखा फेर्यो, गिरी फेर्यो, रकेट बनायो, अनुपम बनायो, होइन। यति ठुलो वैज्ञानिक अथवा यति ठुलो एउटा बिमारी लडाए पनि तर त्यो भाइरसको विरुद्धमा जुन चाहिँ आज चाहिँ मान्छेले पार पाउन नसकेर महामारी विश्वयुद्ध भन्दा नि ठुलो भएको छ, यसको निचोड अहिलेसम्म स्वास्थ्य क्षेत्रले को एउटा चाहिँ ले गरेको निर्देशन नै अब लकडाउन सेपरेट गर्ने, तातो पानी पिउने, अनि गएर अब 1 मिटर 3 फिटको टाढा बस्ने, तातो पानीले हात धुने, तातो पानी पिउने, मास्क प्रयोग गर्ने, होइन, आफू जोडिने, त्यो एउटा मानिसलाई सबैभन्दा पहिला यसको जब औषधि नभएपछि यसको स्वयं यसको डक्टर प्रत्येक नागरिक हो भन्ने चाहिँ अब यो बुझाउन सक्नै पर्ने। अब हामी सबै राजनीतिक दलको सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राज्य सबै सञ्चार यन्त्रहरू तपाईँहरूको मुख्य भूमिका अब यो चाहिँ हरेक नागरिक आफू आफ्नो डाक्टर आफै हो, यसको लागि छुट्टै डाक्टर औषधि छैन भन्ने कुरा हामीले चाहिँ नागरिकहरूमा सचेतना दिनुपर्छ भन्ने लाग्छ। र त्यही सिलसिलामा मैले अस्ति पनि एउटा स्ट्याटस राखेको छु र म र सम्पर्कमा आएको भेट भएको हाम्रो पार्टी कमिटीका साथीहरूलाई पनि यही किसिमको सन्देश नै हामीले दिइराखेका छौँ। छुट्टै अब राज्य र तर्फबाट सञ्चार माध्यमहरूमा र तपाईँहरू सञ्चारकर्मीहरूले जो चाहिँ स्वास्थ्यकर्मीहरूले जुन जसरी चाहिँ यसलाई चाहिँ सहयोग पुर्याउनु भएको छ त्यो नै प्रशस्त छ। एउटा मान्छे यो अहिले एउटा राजनीतिक दलले भनेको मान्नुपर्ने, होइन, कुनै एउटा आफ्नो पार्टीको कमान्डरले भनेको मान्नुपर्ने त्यस्तो विषय नभएर यो त एउटा पृथ्वीभरका मानव जातिको लागि यति ठुलो चुनौतीको विषय भए हुनाले हामीले यसरी नै जनतामा चाहिँ हामीले बुझ्नुपर्छ भनेर लागेको छ।
यो अवस्थामा तपाईँले भने जस्तै राजनीतिक दलका हिसाबले भन्दा पनि आम मानिसलाई सचेत र जागरणका हिसाबले यो अवस्थामा सामान्यतया COVID-19 संक्रमण बढ्न सक्ने अवस्था र त्यसको न्यूनीकरणका लागि पनि सचेत बनाउने कुरा नै प्रमुख रहेछ भनेर यहाँले भनिरहँदाखेरि यो अवस्थामा गलकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर आम मानिसलाई सचेत बनाउनु पर्ने अवस्थामा केही राजनीतिक दलहरूको भूमिका अलि प्रभावकारी नभएको हो कि भन्ने गुनासो आउँछ नि, यसतर्फ तपाईँको ध्यान के छ?
यस्तो त्यो तपाईँले भनेको प्रश्न एकदमै सही हो। अब हामीले वास्तवमा हामीले नै एउटा सङ्गठित रूपमा अभियानका रूपमा यसलाई चाहिँ हामीले लैजा छैनौँ। अब अर्को कुरा के भयो भने अब हामी अलिक 5-7-10 जना चाहिँ मिलेर बैठक बसेर निर्णय गर्न पनि यो अलिक अप्ठ्यारो, फोनबाट चाहिँ गर्ने कुरामा आफ्नो ठाउँमा हामीले आफ्नो सम्पर्कमा बसेको मान्छेहरूलाई, सम्पर्कमा हुने साथीहरूलाई सबैलाई हामीले जुन अहिले चाहिँ तपाईँको स्वास्थ्य क्षेत्रबाट निर्देशन जारी भएको छ त्यो नै मुख्य यसको बचाउने उपाय हो यो। मैले अघि पनि भने अब यसको लागि जति आँखा मुटु गिरी फेर्ने डक्टर भए पनि यो भाइरसको डक्टर नभएको हुनाले प्रत्येक नागरिक आफ्नो डाक्टर आफै हुनुपर्छ र आफ्नो परिवारको जति जुन प्रत्येक सदस्य हो उसले अरू सदस्यहरूलाई त्यसमा बचाउने प्रयास गर्नुपर्छ भन्ने कुरा हामीले जहाँ जति सम्पर्क हुन्छ जति हामी भेट्छौँ त्यही गइराखेका छौँ हामी। अब तैपनि मैले हिजो पनि हाम्रो मेयरसँग मैले यस विषयमा हामीले के गर्न सक्छौँ, के गर्दाखेरि व्यवहारिक होला, यसको सुरुवातमै मैले भनेको थिएँ के छ नगरपालिकाको योजना के छ, हामी राजनीतिक दलहरूले कसरी तिनीहरूलाई मद्दत गर्न सक्छौँ, तिनीहरूको स्थानीय सरकारले चाल्ने कदमलाई भन्दाखेरि हामीले केही गर्ने उपाय छैन दाइ, अब यो प्रदेश सरकारले गर्ने जे गरे पनि भन्नुभयो उहाँले होइन, अनि मैले भने त्यस्तो त्योभन्दा पनि हामीले पनि कुनै एउटा सचेतना कार्यक्रमहरू सञ्चालन गऱ्यो भने एउटा चाहिँ जनतामा केही हदसम्म एउटा जागरण आउँछ कि भन्ने चाहिँ हामीले मेहनत चाहिँ गरेको हो। अब
यो अवस्थामा अझ बढी मेरो प्रश्नको जवाफ कहाँनिर छ भने गलकुटका मुख्य बजारहरू अलिकति सुनसान बन्दै गर्दाखेरि, लकडाउनलाई प्रभावकारी बनाउँदै गर्दाखेरि ग्रामीण बस्तीमा आम मानिसहरू अझै पनि समूहमा जम्मा हुने लगायतका विविध गतिविधिहरू गरिरहेको भन्ने पनि जानकारी हामी बिचमा आइपुग्छ। त्यहाँ स्थानीय राजनीतिक दलले अझ बढी सचेत बनाउन सक्यो भने, सर्कुलर गर्न सक्यो भने लकडाउन प्रभावकारी हुनेछ र होम क्वारेन्टाइनको जसरी यहाँले भनिरहनु भएको छ घरमै बसेर सचेत हुने र सावधानी अप्नाउनु सक्यो भने यो कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने कुरामा स्थानीय स्तरमा गाउँ बस्तीमा सचेत बनाउनका लागि राजनीतिक दलले के गर्न सक्छन्?
अब एउटा कुरा के त के भने नि घनश्यामजी, यो खेतीपातीको जस्तो अहिले गहुँ काट्ने, मकै खन्ने होइन, अब यो खेती लगाउने र स्याहार्ने बेला भए हुनाले त्यसलाई केही 2-4 जना 5-7 जना समूह हुनै पर्ने, मिल्नै पर्ने, त्यो बाटो जस्तो उदाहरणको निम्ति मेरै खेतमा आज जम्मा 5-7 जना 5-7 जना खेतलाहरूले मकै खनिराखेका थिए, त्यो अब एकैचोटि छरेको मकै एकैचोटि खनिदिनुपर्छ, त्यो एकजनाले खन्न नि अलिक गाह्रो हुन्छ, 10-8 मुरी 20-30 मुरी धान आउने खेतको मकै दललाई त 15-15 जना खेतला नभई हुन्न है। अब त्यहाँ अर्को कुरा के पनि भएको छ भने यो अहिले जुन चाहिँ तपाईँको विदेशबाट खास गरेर सहर बजारबाट आएको मान्छे अथवा इन्डियाबाट समुद्र पारीबाट आएको मान्छे अहिले भर्खर यो लकडाउन पछि फ्लाइट बन्द भएपछि तपाईँ इन्डिया हाम्रो लकडाउन भएपछि हाम्रो नेरा घेरामा त्यसरी चाहिँ बाहिरको मान्छे नआइराखेको र स्थानीय मान्छेहरूको मात्रै यहाँ बसोबास भएको हुनाले यहाँ हाम्रो यो नेरा घेरामा यो आसपासमा हामी अलिकति त्यताबाट पनि अलि चाहिँ निश्चिन्त छौँ। यहाँ जहाँसम्म काँडेवासमा तपाईँहरूले सुन्नुभयो होला, काँडेवासमा 2-3 जना यो मद्रासबाट आएको मान्छेहरूलाई
गोरखपुरबाट हिँड्दै आएका 3 जनालाई होम क्वारेन्टाइनमा राखिएको छ, काँडेवासको जनजागृति माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाएर राखिएको छ।
हजुर हजुर, अब अरू हाम्रो नेरा घेरामा अहिले विदेशबाट आउने त अब समुद्र पारीबाट आउने त सम्भवै भएन, अब इन्डियाबाट आएको मान्छे पनि छैन, पर हाम्रो नेरा घेरामा त इन्डियामा जाइ खाने मान्छे पनि रोइन्छ सबै, अब कतारतिर या अरब जापान अरू अलिक टाढाको मुलुकमा भएको हुनाले उनीहरू आएका छैनन् र जो काठमाडौँतिरका चाहिँ केटाकेटीहरू काठमाडौँ पढ्ने विद्यार्थीहरू लकडाउनभन्दा अगाडि अथवा तपाईँको यो चाहिँ भाइरसको यो संक्रमणको हो हल्लाभन्दा पहिले आएका उनीहरू आएको 20-30 दिन भइसक्यो, अब उनीहरूमा त्यस्तो कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको हुनाले अब मेरै 12 जना मेरो छोराछोरी नाति नातिना बुहारीहरू सब आएछन् काठमाडौँबाट, हामी भरिभराउ छौँ, अब हामी 15-16 जनाको फ्यामिली बसिरहेको छौँ सँगै ल्याएन है।
यो चैत्र 1 गतेदेखि पछाडिको समयमा हामीले पछिल्लो जानकारी अनुसार गलकोट नगर क्षेत्रभित्र विदेशबाट आएको संख्या पनि 138 पुगेको छ, उनीहरूको स्वास्थ्य अवस्था उनीहरूको परिवारको स्वास्थ्य अवस्थाको हिसाबले पनि तपाईँ हामी बढी संवेदनशील बन्नुपर्ने अवस्था होइन?
होइन, त्यस्तो एकदम हो, हामी त अब यहाँ तपाईँको चाहिँ नेपालको अहिलेसम्म यो भाइरसको चाहिँ अवस्था हेर्दाखेरि यसको ट्रान्समिसन हेर्दाखेरि त बाहिरबाटै आएका मान्छेहरूबाटै यो चाहिँ फैलिएको अवस्था हो, तर अब हाम्रो यो परपर यो इस्यु यो मेरा घेराभित्र त्यो मेरो जानकारीभित्र मैले हिजो अस्ति पाण्डो खाने रोगमाको बारेमा पनि मैले तपाईँको चाहिँ मेयरदेखि लिएर प्रशासनिक अधिकृतलाई पनि यसरी तपाईँले तपाईँ रोममा जानुभएको छ नि घनश्यामजी
पक्कै
रोममाको धुरीबाट उता जान दिएन नि तपाईँको त्यहाँको जुन चाहिँ रोममाको होटेलवाला त्यो गिरिहरूको कौशिलाको नन्द देउरानीलाई देवर देउरानीलाई उनीहरूलाई उता छिर्न दिएनन् तिम्रो होटेल आएको भनेर स्वयं हामी अस्ति घुम्ते जाम भनेको त्यो सात नम्बरको सीमा नाडा उता हामीलाई जानै दिएन गरालो लाएर राखेका छन् अब त्यस्तो त अलि यो यसलाई बुझ्ने कुरा नै हो अब हाम्रो ठाउँमा त्यसरी अब यो हाइवे भा हुनाले अब यहाँ तपाईँको गाडी अस्ति राति दुईटा बस नाइट बस आएका छ भन्नेबाट हेर्नुहोस् है अब यिनी कसरी आए अब त्यसमा को आए कहाँ कहाँ मान्छे आएला हेर्नुहोस् अब हामी पनि अर्को गाउँमा जान हामीलाई यो अप्ठ्यारो भइराखेको छ हामीले आफ्नो नातापाता पनि बोलाएर बुझिराख्न सकेका छैनन् अरू गाउँमा डुल्ने वातावरण पनि भएको छैन अब जहाँसम्म त्यसरी अब यो लकडाउन पछि पनि राज्यको तपाईँको उसबाट यिनीहरू यसरी हिँडेपछि अब अलिकति यो हामी इनोसेन्ट भएको छौँ अननोन भएको छौँ
लकडाउन अझै प्रभावकारी भएन भन्ने पनि देखिन्छ कतिपय अवस्थामा खुल्याम बाहिर हिँडिरहँदाखेरि
अब के छ जुन चाहिँ तपाईँको यो बिजा अघिल्लो हप्ता राज्यले चाहिँ सरकारले पास वितरण गर्यो नि पास वितरण गरेपछि तपाईँको चाहिँ अलिकति काठमाडौँबाट गाडीहरू आउने मान्छेहरू आउने यो चाहिँ क्रम बढ्यो अब यसमा हामीलाई मैले त आज पनि मलाई तपाईँलाई भनिहालौँ चित्रबार दाईले मलाई लगभग दिन एक टाइम फोन गर्नु बिहान पनि फोन गर्नुभएको थियो तिमीहरूले बाहिरबाट आएको मान्छे छ भने पुलिसलाई थाहा हुन्न सञ्चारलाई थाहा हुन्न स्वास्थ्य क्षेत्रलाई थाहा हुन्न मेरा घरमा कोही बाहिरको मान्छे आयो भने तुरुन्तै त्यसलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य उपचारको लागि तिमीहरूले त्यहाँ ध्यान दिऊ है भनेर दाइले पनि मलाई दिने एक टाइम भनिरहनु भएको छ म पनि यस्तो दिशामा हाम्रो बिचमा नि भेदभावका साथीहरूसँग सानोतिनो बह छलफल हुने गर्छ त अब रह्यो कुरो के भने हामीले यसलाई म हिजो हाम्रो नेकपाको साथीहरूसँग यस विषयमा अलिकति कुरा चाहिँ मैले चलाएको छु हाम्रो बिचमा पनि अब हामी समूहमा जम्मा भएर एउटा डिसिजन गरेर कार्यक्रम बना मन्दा साथीहरू भेला हुन पनि अलिकति अप्ठ्यारो मान्नु भएको छ अब यो फोनका माध्यमबाट भन्दाखेरि यति प्रभावकारी योजना बन्न सकिया छैन तैपनि तपाईँले भने जस्तै अब मलाई यसले अलिकति इन्सपायरिङ भयो अलिकति मलाई यसले एउटा उत्साहित गर्यो अलिक मैले जिम्मेवारीको बोध पनि भयो र मैले तुरुन्तै अब केही हामीले अहिले पनि केही सञ्चारको अभियान केही गरेर बाहिर खास गरेर इन्डियाबाट है अब फरेन बाहिर समुद्र पारीबाट आउनु त सम्भवै भएन होइन
भारतबाट आउनेहरूको लागि
हजुर इन्डियाबाट आउने कोही आयो भने उनीहरूलाई क्वारेन्टाइनमा राख्ने र तपाईँको चाहिँ हस्पिटल स्वास्थ्य क्षेत्रमा चाहिँ सामेल गर्ने उनीहरूलाई विशेष निगरानीमा राख्ने त्यो दिशामा पहल हुन्छ हामी त्यो चाहिँ सोचिराखेका छौँ तर यहाँ अहिलेसम्म हाम्रो मेरो घरमा आएको जानकारी चाहिँ छैन अस्ति त्यो काँडेबासमा तिनजना आएको उनीहरूलाई क्वारेन्टाइनमा राखेका छन् त्यो कुरा थाहा भएको छ त्यही हो भन्छौँ
हुन्छ हामी कुराकानीको अन्त्यमा छौँ अन्त्यमा रेडियो सुन्ने श्रोतालाई संक्षेपमा तपाईँ के भन्नुहुन्छ
संक्षेपमा मैले अघि पनि भने दुईचोटि भने अब यो बेलामा हामी आफू स्वास्थ्य क्षेत्रबाट जुन जारी निर्देशनहरू छन् ती निर्देशनहरू पालना गर्ने हात साबुन पानीले हात धुने चिसो पानी नखाने समूहमा नबस्ने लकडाउनको नियम पालना गर्ने अनावश्यक कामले घरभन्दा बाहिर ननिस्कने र यो जुन स्वास्थ्य क्षेत्र जुन निर्देशनहरू आइराखेका छ सञ्चारमा आइराखेका छ हरेक चिजमा आइराखेको छ त्यो प्रति सजग भएर त्यसलाई त्यो अनुशासन पालना गर्नतिरै सबै मैले कलकत्तावासी दाजुभाइ दिदीबहिनीहरूलाई आमाबाबुहरूमा केही अनुरोध गर्छु मैले
हुन्छ समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद
हस् धन्यवाद छ तपाईँलाई पनि मलाई यो असर राखिदिनु भयो रेडियो गलकोटलाई धेरै धेरै धन्यवाद
भर्खर मात्रै हामीले कार्यक्रम कोरोना संकट विशेषमा गलकुट नगर क्षेत्रका अध्यक्ष राष्ट्रिय जनमोर्चा गलकुट नगर क्षेत्रका संयोजक टङ्क केसीसँग कुराकानी गरेका थियौँ यस सँगसँगै हामीले गलकुटमा क्रियाशील राजनीतिक दलसँग कुराकानी गर्ने तयारी गरिरहेका छौँ क्रियाशील राजनीतिक दल राजनीतिकै हिसाबले मात्रै क्रियाशील होइन यो सङ्कटको र महामारीको अवस्थामा पनि एकजुट बन्न सक्नुपर्छ र आम मानिसलाई सचेत र जागरण ल्याउनका लागि जिम्मेवार बन्नै पर्छ त्यो प्रणमा राजनीतिक दल पनि लाग्नै पर्छ यस विषयमा हामीले कुराकानी गरिरहेका छौँ कोरोना सङ्कट विशेषमा छौँ तपाईँ सामुदायिक रेडियो गलकुट एफएम 102.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ र यो विश्व महामारीकै रूपमा अहिले कोरोना भाइरसकै कारण आतंकित र सन्त्रासमा रहेको अवस्थामा हामीले सचेत बन्ने र सावधानी अपनाउने बाहेक थप केही नयाँ काम गर्न सकिरहेका छैनौँ सावधानी अपनाउनुको विकल्प हामीसँग छैन अहिलेसम्म उपचारका हिसाबले आइसोलेसनमा बस्नु बाहेक घरमै होम क्वारेन्टाइनमा बस्ने यदि संक्रमण देखिएको अवस्थामा आइसोलेसनमा बस्नु बाहेकको कुनै विकल्प हामी बीचमा नरहँदै गर्दाखेरि तपाईँ हामी सचेत बन्दै जिम्मेवार बन्न पनि अति नै आवश्यक छ सबैभन्दा आफूले आफ्नो स्वास्थ्यको लागि सचेत बन्दै सावधानी अप्नाउन सक्यो भने कोरोना भाइरसलाई हामीले जित्न सक्छौँ, अन्यथा हामीले हेलचक्राइ गर्नेौँ भने कोरोना भाइरस कोभिड-19 को संक्रमण तपाईँ हामी बीचमा देखिनेछ र तपाईँ हामी हाम्रो जीवनमाथि पनि कोरोना भाइरसले खेलवाड गर्न सक्छ, तसर्थ हाम्रो जीवन नै नरहन सक्ने स्थिति पनि आउन सक्छ। यसबारे तपाईँ हामी सचेत र जिम्मेवार बन्नै पर्ने हुन्छ। हामीले गलकोट क्षेत्रमा क्रियाशील राजनीतिक दलसँग कुराकानी गरिरहेका छौँ। तपाईँ सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जमा कोरोना संकट विशेष सुन्दै हुनुहुन्छ। यसबीचमा हामी कुराकानी गरिरहेका छौँ र पछिल्लो अवस्था बारे तपाईँलाई जानकारी गराउने तयारी गरिरहेका छौँ। यति बेला नेपालभरको अवस्थाका हिसाबले हेर्ने हो भने पनि गलकुट नगर क्षेत्रमा अहिलेसम्म त्यस्तो कुनै तथ्याङ्क हामी बीचमा आइपुगेको छैन। विश्वभरको तथ्याङ्कलाई आत्मसात गर्दा 12,2,236 जना संक्रमित देखिएका छन् अहिलेसम्मको तथ्याङ्कमा। यो करिब 4:30 बजेसम्मको तथ्याङ्क हो। मृत्यु हुनेको संख्या 64,753 पुगेको छ। निको भएकाहरूको संख्या 2,46,457 जना अहिले निको भएको पनि तथ्याङ्क हामी बीचमा आइपुगेको छ। यो तथ्याङ्कको हिसाबले नेपालभित्रको अवस्थामा अहिलेसम्म संक्रमितको संख्या 9 जना छ, निको भएर फर्किनेको संख्या 1 जना छ, अन्य सबै आइसोलेसनमा राखिएको नेपाल सरकारले पनि जानकारी दिएको छ। हामीले गलकुट नगर क्षेत्रका राजनीतिक दलसँग विशेष कुराकानी गर्ने तयारी गरिरहेका हौँ, यद्यपि उहाँहरूसँगको सम्पर्क स्थापित हुन सकिरहेको छैन। कतिपय अवस्थामा टेलिफोन सम्पर्क स्थापित हुँदा उहाँहरूले उठाइरहनु भएको छैन, यद्यपि उठाइरहेको अवस्थामा हामीले कुराकानी गर्ने तयारी पनि गरिरहेका छौँ उहाँहरूसँग। हामी विशेष गरी यो अवस्थामा राजनीतिक हिसाबले एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनि आम मानिसलाई सचेत बनाउनका लागि जिम्मेवार बन्नै पर्ने हुन्छ। हामी बारम्बार यहाँहरू बीचमा भनिरहेका छौँ, हामी सचेत बन्नुको विकल्प हामी बीचमा छैन आफ्नो जीवन रक्षाका निमित्त। तसर्थ तपाईँ हामी सचेत बन्दै सावधानी अप्नाउनु पर्ने हुन्छ। सामान्यतया नोभेल कोरोना भाइरस कोभिड-19 भनेको नयाँ प्रजातिको भाइरस हो। यो 100.4 डिग्रीदेखि माथि ज्वरो आएमा, नियमित रूपमा हाच्यो अथवा रुगाखुकी लागेमा र श्वास प्रश्वासमा समस्या देखिएमा कोरोना भाइरसको संक्रमण भएको मानिएको छ, सामान्य लक्षणको रूपमा लिने गरिएको छ। यसबारे तपाईँ हामी सचेत बन्दै सामान्यतया सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले नियमित रूपमा प्रतिपटक 20 सेकेन्डभन्दा बढी हात धुने गर्नुपर्ने हुन्छ र सचेत बन्दै घरमै बस्नुपर्ने हुन्छ, होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। तपाईँ बीचमा म यो जानकारी गराउन चाहन्छु, हामीले आज पनि राजनीतिक दलका हिसाबले राष्ट्रिय जनमोर्चा गलकुट नगरका अध्यक्ष टङ्क केसीसँग कुराकानी गरेका छौँ। यस पश्चात पनि हामीले तयारी गरिरहनेछौँ, यद्यपि टेलिफोन सम्पर्क स्थापित भयो भने उहाँहरूसँगको कुराकानीलाई हामीले निरन्तर रूपमा जोड्नेछौँ। म यसबारे तपाईँलाई जानकारी गराउन चाहन्छु। आजको कोरोना सङ्कट विशेषको हामी अन्तिम क्षणमा पनि आइपुगेका छौँ, घडीले समयको अभावको सङ्केत गरिसकेको अवस्था छ। यद्यपि तपाईँ हामी सचेत नबन्दा आफ्नै परिवारको सदस्य हामी बीचबाट गुम्दै गर्दा पनि मेरो आफ्नो परिवारको सदस्य हो भनेर छुन समेत पाउने अवस्था रहँदैन कोरोना भाइरसकै कारण। संक्रमण देखिएको अवस्थामा तपाईँ हामीले छुन समेत सक्दैनौँ। यो विषम अवस्था हो, महामारीको अवस्था हो। यसबारे तपाईँ हामी सचेत बन्न अति नै आवश्यक छ र कार्यक्रमको बसाइको हामी अन्तिम चरणमा छौँ। कोरोना भाइरसको यो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले विशेष तयारी गरिरहेको छ। गलकुट नगरका सबै सिमानाहरूमा स्क्रिनिङ सहितको सुविधा तयारी गर्नका लागि स्थानीय सरकार लागेको भन्ने जानकारी आएको छ। त्यसतर्फ समयमै सचेत बन्दै बढी जिम्मेवारी रूपमा स्थानीय सरकारले आफ्नो ध्यान केन्द्रित गर्दै आम मानिसलाई यो स्वास्थ्य अवस्थाको विषम परिस्थितिलाई अझै बढी मध्यनजर गर्दै लकडाउनलाई प्रभावकारी बनाउने, सबै सिमानाकामा स्क्रिनिङ सहितको सुविधाहरू उपलब्ध गराउने र स्वास्थ्य उपचारका लागि मौसमी स्वास्थ्य गडबडी देखेको अवस्थामा पनि स्वास्थ्य संस्थामा जाँदा अस्पतालको गेट बाहिरबाट उपचार गर्ने होइन, गेटभित्र र गेट बाहिर यो दूरी बढाउने काम नगर्नका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। आम उपचाररत डक्टरहरू जो स्वास्थ्यकर्मी चिकित्सकहरू हुनुहुन्छ उहाँहरूलाई बढी जिम्मेवार बन्न पनि म आग्रह गर्दछु र उहाँहरूले दिनुभएको सेवाप्रति उच्च सम्मान पनि म व्यक्त गर्न चाहन्छु। तर यो अवस्थामा हामी गैर जिम्मेवार भन्दै बिरामीलाई उपचार नगर्ने अथवा सामान्य औषधि दिएर फर्काउने जस्ता जिम्मेवारविहीन कामबाट पनि हामी बस्नै पर्छ र त्यसबारे सचेत बन्दै जिम्मेवारीपूर्वक स्वास्थ्य सेवालाई प्रवाह गर्नुपर्ने हुन्छ। यो आग्रह गर्दै यतिन्जेलसम्म रेडियो सुन्ने श्रोता तपाईँप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। प्रविधिमा रहने साथी सरिता खर्तीप्रति विशेष आभार व्यक्त गर्दै आजको कार्यक्रम कोरोना संकट विशेषबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्ज सुन्दै गर्नुहोस्। कोरोना भाइरसबाट बस्न सचेत बनौ, सावधानी अपनाऊ।